यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मर्यादित र सभ्य भएर होली पर्व मनाउन काठमाडौँ उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयद्वारा सबैमा अनुरोध। फागु मनाउन चीनका 100 जना फोटो पत्रकार काठमाडौँमा। खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने सांसदहरूको माग। हुलाकी राजमार्ग निर्माणको काम प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण। र पाकिस्तानको बलुचिस्तानमा विद्रोही समूहद्वारा रेल अपहरण, 214 जनालाई बन्धक बनाइयो। समाचार अब विस्तारमा। काठमाडौँ उपत्यकाका तीनवटी जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर फागु अर्थात होली पर्व मनाउन सबैमा अनुरोध गरेका छन्। काठमाडौँ, ललितपुर र भक्तपुर प्रशासनले छुट्टा छुट्टै सूचना जारी गरी होली पर्व शान्तिपूर्ण र संस्कृति अनुसार सभ्य भएर मनाउन आग्रह गरेका हुन्। भोलि पहाड़मा र पर्सि तराईमा होली पर्व मनाइँदैछ। यसैबीच फागु पर्वमा सहभागी हुन रंग उत्सवलाई आफ्नो क्यामेरामा कैद गर्न चीनबाट 100 जना फोटो पत्रकार र फोटोग्राफर नेपाल आएका छन्। संस्कृति सम्पदा र पर्यटकीय क्षेत्रको दृश्यांकनका लागि चिनिया फोटोग्राफर टोली नेपाली आएको हो। सरकारले पर्यटन प्रवर्धन मार्फत आर्थिक विकासको अवधारणा अनुसार पर्यटक आकर्षित गर्न चरणबद्ध कार्यक्रम गरिरहँदा होली पर्वलाई लक्षित गरी चाइना नेपाल फ्रेण्डशिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहले चीनको पत्रकार टोलीलाई नेपाल निमन्त्रणा गरेको हो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक सुधार र रोजगारीको सृजना, भौतिक पूर्वाधारको विकास, सड़क पूर्वाधारको निर्माण र मरमत लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले धुलीखेल सागा बनेपा सड़क निर्माणको काम ढिलाइ हुँदा समस्या उत्पन्न भइरहेकाले समयमा नै निर्माणको लागि पहल गर्नुपर्ने, हुलाकी लगायतका विभिन्न राजमार्ग निर्माणको काम प्रभावकारी बनाइनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले सुक्खायाम शुरू भएसँगै काठमाडौँ र तराईका विभिन्न ठाउँमा खानेपानीको समस्या उत्पन्न भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले शिक्षक महासंघ विभिन्न माग राख्दै आन्दोलनमा रहेकाले उनीहरूको माग र समस्या सम्बोधनको लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले बाख्रा पालक कृषकहरूले आफ्नो उत्पादनको उचित मूल्य नपाएको भन्दै भारतबाट अवैधानिक रूपमा खसी बोका भित्रने कार्य रोकिनुपर्ने, सहुलियत मूल्यमा दाना उपलब्ध गराउनुपर्ने, औषधि उपचार लगायतको आवश्यक व्यवस्था गरिदिन माग गर्नुभयो। प्रतिनिधि सभाको आजको पहिलो बैठक सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि 15 मिनटको लागि स्थगित भएको थियो। संसद बैठक शुरू हुन साथ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रूपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गर्नुभएको थियो। त्यसपछि सभामुख घिमिरेले संसद बैठक स्थगित गरिएको जानकारी गराउनुभयो। यस्तै प्रतिनिधि सभामा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081 प्रस्तुत गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले आज विधेयक प्रस्तुत गर्नुभयो। विधेयक प्रस्तुत गर्दै उहाँले दुवै सदनको बैठक नभएका बेला कानून अत्यावश्यक भएकाले अध्यादेशहरू ल्याउनु परेको बताउनुभयो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोभिता गौतमले गणतन्त्रमा हुर्केका नयाँ शक्तिलाई झुटा मुद्दा लगाएर सरकारले दमन गर्न लागेको आरोप लगाउनुभयो। सांसद सुहाङ नेमाङले पूर्वी पहाड़ी क्षेत्रका दूध उत्पादक किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद सुरेन्द्र आचार्यले सुखायाममा देशव्यापी रूपमा हुन सक्ने खानेपानीको अभावको अवस्था अन्त्य गरी जनतालाई स्वस्थ पिउने पानीको उचित प्रवर्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष अन्तर व्यवस्थापिका मञ्च नेपालको 10 सम्मेलनबाट पारित 7 बुँदे घोषणा पत्र हस्तान्तरण गरिएको छ। मञ्चको गत पुष 1-3 गते गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न सम्मेलनका निष्कर्ष सहितको 7 बुँदे घोषणा पत्र आज प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गरिएको हो। घोषणा पत्रमा संघीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन संघ प्रदेश र स्थानीय तहको साझा सूची अन्तर्गत निर्माण गरिने कानूनको सन्दर्भमा 3 वटै भाको परस्पर सम्बन्ध विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। सो अवसरमा प्रधानमन्त्री ओलीले संविधानले गरेका प्रबन्ध बमोजिम भइरहेका समन्वय र सहकार्यलाई अझै बढ़ाउनु पर्नेमा जोड़ दिँदै संघीय सरकारका तर्फबाट हुनुपर्ने सहयोग र समन्वयको लागि आफू तयार रहेको बताउनुभयो। सरकारले नेपालमा पानी जहाज सञ्चालन गर्ने उद्देश्यले विधेयक ल्याएको छ। पानी जहाजको संचालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2081 हाल राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा छलफल भइरहेको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
कुनै बेला नेपाल जस्तो भूपरिवेष्टित देशमा राष्ट्रिय ध्वजावाहक पानी जहाज चलाउने कुरा कल्पनामै सीमित थियो, तर अहिले नेपाली नदी नालादेखि विदेशी समुद्रहरूमा समेत कानूनी रूपमै पानी जहाज चलाउन सकिने बाटो खुलेको छ। नेपालले विभिन्न सामुद्रिक मार्गमा आफ्नो राष्ट्रिय ध्वजावाहक पानी जहाज चलाउने सपना देखेको 5 वर्षपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पानी जहाजको संचालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आइपुगेको छ। यो विधेयक संसदका दुवै सदनबाट पारित भएर कानून बनेमा सरकारी र निजी दुवै क्षेत्रबाट नेपालले पानी जहाज संचालन गर्ने कानूनी बाटो तय गर्नेछ। प्रत्येक व्यापारिक पानी जहाजमा नेपाली राष्ट्रिय झण्डा राख्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ। नेपाल पानी जहाज कार्यालयका कायम मुकायम रजिस्ट्रार मणिराम भुसाल।
जलयानको स्वीकृतिको कुरा, जलयानको दर्ता, त्यसमा काम गर्ने चाहिँ चालक र सहचालकहरूको लाइसेन्स, जलमार्ग आइडेन्टिफिकेसन गर्ने सबै व्यवस्थाहरू गरिएको छ यो ऐनमा।
त्यसो त 2027 सालमा नेपाली पानी जहाजलाई विदेशी बन्दरगाहहरूमा सञ्चालन गर्न पानी जहाज दर्ता ऐन जारी गरिएको थियो। त्यही ऐनकै आधारमा ब्रिटिस कम्पनीसँग नरेन्द्र लक्ष्मी नाम दिएको जहाज पनि खरिद गरी कलकत्तासम्म ल्याइपुर्याइएको थियो, तर त्यसले निरन्तरता पाउन सकेन। लगभग असम्भव जस्तै देखिएको पानी जहाज सञ्चालन गर्न धेरै नेपालीहरू ऐन कुरेर बसेका छन्। नेपाल पानी जहाज कार्यालयका कायम मुकायम रजिस्ट्रार भूषाल, अर्थतन्त्रको नयाँ आयामका रूपमा रहेको पानी जहाज व्यवसायले धेरैलाई रोजगारी दिन सक्ने बताउनुहुन्छ।
यो सेक्टरलाई डेभलप गर्न सकियो भने 2 अरब आमदानी हुने र 20-40 हजार नेपालीलाई जागिर आउने बाटो पनि यो हुँदो रहेछ। त्यो ऐन आओस् न, 2 अरब जेटबोट किनिहाल्छु भन्ने मान्छेहरू सबै ऐन कुरेर बसेर नेपालको नागरिकलाई प्रमाणपत्र दिने र नेपालको आन्तरिक दरबार चाहिँ हामीले असाध्यै छिटै गर्नुपर्नेछ।
नेपालका कैयौं नदी र तालहरूमा हाल सञ्चालनमा रहेका मोटरबोट र फेरी नियमन गर्ने कानून नहुँदा दर्तादेखि बीमासम्मका समस्याहरू छन्। अहिले पनि नारायणी, कोशी लगायतका कैयौं स्थानमा मोटरबोट सञ्चालनमा छन्। त्यसलाई जल यातायातका रूपमा विकास गर्न र अन्तर्राष्ट्रिय समुद्रहरूमा पानी जहाज चलाउन यो विधेयक ऐतिहासिक हुने बताउनुहुन्छ कानूनविद एवं पूर्व मन्त्री माधव प्रसाद पौडेल।
पानी जहाज चलाउनको लागि चाहिँ विदेशमा कुनै मुलुकले लाइसेन्स दिएको रहेछ भने त्यो लाइसेन्सलाई पनि हामी रिकनाइज गर्छौं। ससानो जलायन बनाउन सक्ने सम्भावना हुन सक्छ। भोलि गएर कुनै कालखण्डमा विदेशमा पनि हामीले हाम्रो झण्डा राखेर पानी जहाज चलाउन सक्ने तर्फ यसले पूर्वाधार निर्माण गर्न सक्छ।
नेपालमा हाल 4 वटा पानी जहाज निर्माण कम्पनी छन् भने नेपाली नदीनालामा चल्ने 90% पानी जहाजहरू नेपालमै बनेका छन्। कानून बनेपछि नेपालले जहाज बनाएर निर्यात गर्ने अवसर पाउनुका साथै जल यातायातबाट छिटो र सुलभ यात्रा र ढुवानीका लागि यो कानून ऐतिहासिक हुने देखिन्छ। यशोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले दूरसंचार क्षेत्रको नियमन कमजोर भएको र यस क्षेत्रलाई थप मजबूत बनाउनको लागि कानूनी सुधार अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनद्वारा आज काठमाडौँमा आयोजित टेलिकम उद्योगको पुनरुत्थान विषय कार्यक्रममा संचार मन्त्री गुरूङले समग्र दूरसंचार उद्योगलाई दिगो एवं व्यवस्थित बनाउन चुनौती रहेको बताउनुभयो। संचार मन्त्रालयका सचिव राधिका कार्यालय दूरसंचार क्षेत्रसँग सम्बन्धित विद्यमान नीति नियम र कानूनको परिपालनामा जोड़ दिनुभयो। नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले देशभर 4G पहुँच 100% नपुगेको बताउनुहुँदै त्यसलाई 1 वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको उद्योग क्षेत्र यति बेला समृद्धितर्फ उन्मुख रहेको बताउनु भएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले आर्थिक सुधारका पक्षमा सरकार दृढताको साथ लागि परेको उल्लेख गर्नुहुँदै त्यसले उद्योग क्षेत्रलाई समृद्धिको बाटोमा ल्याइरहेको बताउनुभयो। मन्त्री भण्डारीले निजी क्षेत्रको समग्र विकासको लागि नीतिगत तथा अन्य विषयमा सुझावको लागि आह्वान गर्नुभयो। पछिल्लो समय होमस्टे आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न थालेसँगै बाँकेमा रैथाने खानाको प्रवर्धन हुन थालेको छ। पर्यटकको लागि रैथाने खानाको प्रवर्धन गर्न होमस्टे संचालकहरू समेत एकजुट हुन थालेका छन्। बाँकेबाट संवाददाता सरला सुविदीको रिपोर्ट।
बाँके, बर्दिया र दाङमा होमस्टे चलाउँदै आएका होमस्टे सञ्चालकहरू अहिले रैथाने खानाको प्रबन्धनको सिप सिक्दै कृषि कला संस्कृतिको जगेर्ना गर्दै युवाहरूलाई स्वदेशमै रोजगारी दिन सफल भएको बताउँछन्। पर्यटकहरूलाई आकर्षित गर्न होमस्टे सञ्चालकहरू रैथाने खानाका विशेष परिकारहरू पस्कने अभ्यास गर्दै आएका छन्। गाबर होमस्टे बाँकेका सञ्चालक कृष्ण चौधरी भन्नुहुन्छ, थारू समुदायको मौलिक पहिचान झल्काउने नृत्य, वेशभूषा, गीत संगीत सँगै परम्परागत खानाका परिकारहरू पर्यटकहरूका लागि विशेष आकर्षण बनिरहेका छन्।
हामीले संस्कृति, प्रकृति र कृषिको दिगो संरक्षण गर्दै त्यस मार्फत चाहिँ आय आर्जन गर्न सकिने एउटा महत्वपूर्ण माध्यमको रूपमा होमस्टेलाई लिन सकिन्छ र होमस्टेकै कारणले गर्दाखेरि नयाँ पुस्तालाई हाम्रो संस्कृति हस्तान्तरण गर्ने र जैविक विविधता संरक्षण गर्दै युवाहरूलाई स्वदेशमै स्वरोजगारको एउटा सम्भावना छ र यही चाहिँ हामीले व्यापार व्यवसाय गर्न सकिन्छ।
ग्रामीण पर्यटन प्रबन्धनका लागि अहिले होमस्टे एउटा कडीको रूपमा चिनिँदै आएको छ। बाँकेको गाभर, दाङ र बर्दिया जिल्लामा सञ्चालन हुँदै आएका होमस्टेहरूमा अहिले चहल पहल बढ्न थालेको छ। शहरको कोलाहल वातावरण छोडेर अहिले पर्यटकहरूको गन्तव्य एकान्त ठाउँ बन्न थालेसँगै पर्यटकहरूको आकर्षणको केन्द्र होमस्टे बन्न थालेको छ। पर्यटन डिभिजन कार्यालय कोहलपुरका निमित्त कार्यालय प्रमुख टंकनाथ खनाल,
होमस्टे पर्यटनको एउटा अभिन्न अंग हो र रैथाने खाना मन पराउने अब जनमास बढ्दै गएको छ। युवाहरू बेरोजगारबाट विदेश प्रदान भइरहेको अवस्थामा होमस्टेलाई राम्रोसँग व्यवस्थापन गरेर व्यवसायको हिसाबले चाहिँ पर्यटन प्रबन्धनमा लागे भने यो एउटा आय आर्जनको पनि धेरै राम्रो क्षेत्र हो।
पर्यटकहरूलाई परम्परागत खानेकुराको परिकारतर्फ आकर्षित गर्दै पाहुनाको रोजाई र इच्छालाई बढी ध्यान दिँदै आएका छन् होमस्टे सञ्चालक शिवा थारू।
समय अनुसार हामी चाहिँ आफ्नो संस्कृति बचाउनको लागि प्रयास गरिरहेको छ।
होमस्टे प्रबन्धन सँगै रैथाने खानाका परिकारहरू नयाँ ढंगले उजागर हुँदैछ। यसले स्थानीय उत्पादन, कृषि, पर्यटन, संस्कृति र जीवनशैलीलाई पनि बल पुर्याएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। सिराहाको लहान नगरपालिका 4 500 सयको मुटु र मधुमेह रोगको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ। नेपाल हृदय रोग निवारण संघद्वारा जर्मनीको नेपाल मेड जर्मनी र रोटरी क्लब कटुस नामक दुई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको 2 अर्ब आर्थिक सहयोगमा निर्माण प्रक्रिया शुरू गरिएको अस्पतालले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको बलुचिस्तानमा विद्रोही समूह बलुच लिबरेशन आर्मी बीएलएले एउटा रेल अपहरण गरी 214 जनालाई बन्दक बनाएको छ। बन्दक हुनेहरूमा रेलमा सवार सेना, अर्धसैनिक बल, प्रहरी र गुप्तचर निकायका व्यक्ति पनि रहेका छन्। रेलमा 400 भन्दा धेरै यात्रु रहे पनि महिला र बालबालिकाहरूलाई रिहा गरिएको बताइएको छ। उद्धारको लागि गएको सेनासँग बीएलएको भिडन्त भएको र त्यसक्रममा दुवैतर्फ ठूलो हताहती भएको जनाइएको छ। बीएलएले पाकिस्तानको जेलमा रहेका बलुच बन्दीहरूलाई रिहा गर्न सरकारलाई 48 घण्टाको अल्टिमेटम दिएको छ। आफूहरूमाथि सैन्य कार्यवाही नरोके सबै बन्दकको हत्या गरिदिने चेतावनी पनि बीएलएले दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। अब मौसम। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाड़ी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ। बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाड़ी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। देशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। मर्यादित र सभ्य भएर होली पर्व मनाउन काठमाडौँ उपत्यकाका 3 जिल्ला प्रशासन कार्यालयद्वारा सबैमा अनुरोध। फागु मनाउन चीनका 100 जना फोटो पत्रकार काठमाडौँमा। खाने पानी को समस्या तत्काल समाधान गर्नुपर्ने सांसदहरूको माग, हुलाकी राजमार्ग निर्माणको काम प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण, र पाकिस्तानको बलुचिस्तानमा विद्रोही समूहद्वारा रेल अपहरण, 214 जनालाई बन्धक बनाइयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।